अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
बाँके डुडुवा गाउँपालिकाद्वारा दुईवटा विधेयक पास, आर्थिक ऐन संशोधन। बाँकेमा डडुवा र किराले करोडौँको टमाटर नोक्सान, किसान चिन्तित।
नेपालगञ्ज क्षेत्रका 600 शिक्षकले 4 महिनादेखि तलब पाएनन्। धनगढीका 70% नगरवासी दूषित पानीमै निर्भर।
डाक्टर कुटिएपछि डोटी अस्पताल ठप्प, रोल्पामा विद्यालय टाढा हुँदा विद्यार्थीलाई शास्ति।
र नेपालगञ्जमा आजदेखि महिला उद्यम प्रदर्शनी सुरु, हिसानको खेल सप्ताह पनि सुरु। प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम र एपिएफको विजय सुरुवात।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि।
मख पर्ने कुरा त अर्कै छ, लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिच्छे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ, हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा। विशेषताहरू: न्यूनतम मौजदात्रु 1 लाख, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा बाँकी जिल्लाको डुडुवा गाउँपालिकाद्वारा दुईवटा विधेयक पास भएको खबर रहेको छ। आर्थिक ऐन पनि संशोधन भएको सन्दर्भ रहेको छ। हिजो बाँकीको डुडुवा गाउँपालिकाको विशेष गाउँसभाले दुईवटा विधेयक पास गरेको छ। सभाले त्यससँगै आर्थिक ऐन 2074 संशोधन गर्यो भने गाउँपालिकाको विशेष गाउँसभाले शिक्षा विधेयक र सहकारी विधेयक ऐन 2074 पारित गरेको हो। गाउँपालिका प्रमुख नरेन्द्र कुमार चौधरीले शिक्षा र सहकारी सम्बन्धी व्यवस्थापन, नियमन तथा अनुगमन दर्ता सम्बन्धी व्यवस्था गर्न विधेयक ल्याइएको जानकारी दिनुभयो। आर्थिक ऐनमा सहकारी दर्ता, दस्तुर, एफएम रेडियो दर्ता, कृषि फारम दर्ता, निजी स्वास्थ्य संस्था दर्ता, राजपत्र एवं कानुनहरूको बिक्री दस्तुर शुल्क निर्धारण गर्नुपर्ने भएकाले संशोधन गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले यसअघि बसेको प्रथम र हिजो बसेको विशेष गाउँसभाले अहिलेसम्म आर्थिक ऐन विनियोजन विधेयक ऐन, आर्थिक कार्यविधि ऐन, शिक्षा ऐन र सहकारी ऐन गरी 5 विधेयक ऐन पारित गरी कार्यान्वयनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले बताउनुभयो। गाउँपालिकाको ऐन पारित भएपछि कार्य गर्न सहज हुने वडा सचिव ऋषिराज गौतमले बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिकामा समाहित गरिएको शिक्षा शाखाको काम फितलो देखिएको छ। समन्वय अभावमा उपमहानगरपालिकाभित्रका 44 सामुदायिक र मदरसाका 600 शिक्षक तथा कर्मचारी पारिश्रमिकबाट वञ्चित भएका छन्। तलब नपाएको भन्दै शिक्षकले महानगरको शिक्षा शाखामा तालाबन्दीको चेतावनी दिएका हुन्। प्रधानाध्यापकहरू तलब निकासा गराउन दैनिक उपमहानगरको शिक्षा शाखा पुग्ने गरेका छन्। उनीहरूले पारिश्रमिक नपाए विद्यालय नै बन्द गर्ने चेतावनी दिए। शिक्षाले 1 उपसचिव, 3 स्रोत व्यक्ति लगायत कर्मचारी उपमहानगर पठाएको छ। तर शिक्षा अधिकारीले समन्वय नगर्दा तलब निकासा गर्न समस्या भएको उपमहानगरले जनाएको छ। नेपालगञ्ज 11 कल्लुपुर स्थित नेरा प्राविका प्रधानाध्यापक तथा शिक्षक परिषदका अध्यक्ष ब्रिजेश बहादुर सिंहले 4 महिनादेखि पारिश्रमिक नपाउँदा पढाउन मन नलागेको बताउनुभयो। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बाँकीमा डडुवा र किरा लागेर किसानको करोडौँको टमाटरमा नोक्सानी पुगेको छ। ऋण सापटी गरेर व्यावसायिक रूपले टमाटर खेती गरेका अधिकांश किसानको लगानी नै उठ्ने गरी नोक्सानी पुगेको हो। व्यावसायिक तरकारी खेतीतर्फ जम्न थालेका किसान नोक्सानी पुगेपछि निकै तनावमा छन्। खजुरा गाउँपालिका क्षेत्रका अधिकांश किसान यति बेला पीडित बनेका छन्। खजुरा गाउँपालिका वडा नम्बर 2 गेनालाल मुराउ, सोही ठाउँका गेहेन्द्र धिता, लालबहादुर थापा, रत्नबहादुर राणा, शोभाराम चौधरी, दोण बहादुर खत्री, दुर्गा बहादुर थापा लगायत दर्जनौ किसानको टमाटर खेती डडुवा र किराले नोक्सानी पुर्याएको छ। यीमध्ये सबैभन्दा बढी मुराउको 300 क्विन्टल बराबरको टमाटर नोक्सानी भएको छ। सबैभन्दा धेरै क्षेत्रफलमा टमाटर खेती गर्ने उहाँ जिल्लाकै ठुला किसान मानिनुहुन्छ। कुल 15 बिघा क्षेत्रफलमा टमाटर लगाएका मुराउले डडुवा र रोग किराका कारण करिब 50% नोक्सानी पुगेको बताउनुहुन्छ। नागरिकमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
चिकित्सक कुटपिटमा संलग्नलाई कारवाही माग गर्दै स्वास्थ्य कर्मीहरूले डोटीसहित जिल्ला अस्पतालको सेवा 2 दिनदेखि ठप्प पारेका छन्। काम गर्ने वातावरण नरहेको भन्दै मेडिकल सुपरिन्टेन्डेन्ट सहित स्वास्थ्य कर्मीले जिल्ला छाडेका छन्। आकस्मिक बाहेक सबै सेवा ठप्प हुँदा बिरामी मर्खामा परेका छन्। मोहन शाहीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बाँकीमा मात्रै नभई पुरै देशभित्र पन्छी र पन्छीजन्य सामग्री ल्याउन नपाउने कानुनी व्यवस्था छ। भारतमा बर्ड फ्लू र स्वाइन फ्लूको संक्रमण देखिएपछि सरकारले कुखुरा सहित पन्छीजन्य सामग्री भित्र्याउन प्रतिबन्ध लगाएको छ। प्रतिबन्धित कुखुरा र मासु क्वारेन्टाइन कर्मचारीको सेटिङमा भित्रिँदै गरेको तथ्याङ्कहरू बीच नेपालगञ्जमा एक मासु सप्लायरले तस्कर मार्फत मगाएको 6 क्विन्टल कुहिएको कुखुराको मासु प्रहरीले बरामद गरेको छ। क्वारेन्टाइनमा पेश भएको कुहिएको मासु सोमबार नै नष्ट गरिएको प्राविधिक नायब सुब्बा तिलक प्रसाद आचार्यले बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
स्मार्ट सिटी योजनातर्फ अग्रसर भनिएको धनगढी उपमहानगरपालिकामा 30% बासिन्दा मात्रै शुद्ध खानेपानीको पहुँचमा छन्। 70% नगरवासी अहिले पनि ह्यान्डपम्प र अन्य स्रोतका दूषित पानी पिउन बाध्य छन्। उपमहानगरका 19 वडामध्ये बजार क्षेत्रका 5 वडामा मात्र खानेपानी वितरण गरिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीका अनुसार 1-5 वडामा 3 ओभरहेड ट्याङ्की मार्फत पानी पुर्याइँदै आइएको छ। ती ओडामा धारा समेत जडान गरिएको छ। बजार क्षेत्रमा धनगढी स्थित राष्ट्र बैङ्क शाखा कार्यालय नजिकै 400 घनमिटर खानेपानी संस्थानको कार्यालय स्थित 180 घनमिटर र शिवनगर स्थित हाल निर्माण सम्पन्न 450 घनफिट क्षमताको ट्याङ्की मार्फत पानी वितरण हुने गरेको छ। मोहन बुडायरले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बिहान 8 बजेपछि रिम्सकी भूमिसरा घरतिला स्कुल हिँड्ने हतारो हुन्छ। यो रोल्पाको खबर हो। घरमा पढ्ने त कुरै जाओस्, कहिलेकाहीँ त भात खान पनि भ्याइँदैन। उहाँ बिहान उठ्ने बित्तिकै आमा बुवालाई घरको काममा सघायो, स्कुल जान हतार भइहाल्छ। उहाँ भन्नुहुन्छ छिटो छिटो खाना खाएर बाटोमा हिँड्दै कपाल कोर्दै गर्नुहुन्छ, नत्र 10 बजे स्कुल पुग्न भ्याइँदैन। विद्यालय टाढा हुँदा त्यहाँका विद्यार्थीले फुर्सदले खाना खान र विद्यालय पोसाक लगाउन समेत भ्याउँदैनन्। घरबाट विद्यालय पुग्न 1.5 घन्टा लाग्छ। विद्यार्थीलाई लामो ओकाली ओह्राली बाटो पार गर्दै रहेको विद्यालयमा प्रवेश गर्नुपर्ने बाध्यता रहेको छ। रोल्पामा विद्यालय टाढा हुँदा विद्यार्थीलाई शास्ति, दिनेश सुवेदीले नागरिकमा खबर लेख्नु भएको छ।
कोहलपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव 2074 हिजो भव्य रूपमा सम्पन्न भएको छ। महोत्सव माघ 26 गतेदेखि फागुन 9 गतेसम्म सञ्चालन भएको थियो। समापन कार्यक्रममा बोल्दै बाँके निर्वाचन क्षेत्र नम्बर 1 ख प्रदेश सभा सदस्य आरती पौडेलले कोहलपुरको आर्थिक विकासमा यस्ता महोत्सवहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। आर्थिक विकासको प्रमुख मेरुदण्ड नै उद्योग व्यवसाय भएकाले यसको विकास र समृद्धिका लागि राज्यले विशेष नीति अवलम्बन गर्न सक्नुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै महोत्सवका मुख्य प्रायोजक शिखर ग्रुप अफ इन्डस्ट्रिज प्रालीका सञ्चालक चम्पालाल बोथाराले यस्ता महोत्सवबाट स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। साथै उहाँले आर्थिक विकासका लागि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो। मिशन टुडेमा खबर छ।
लामो समयदेखि नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी भइरहेको पाइएको छ। भारतभन्दा नेपालमा सस्तो भएका कारण दैनिक 100 गाडीले पेट्रोलियम पदार्थ तस्करी गरेका हुन्। नेपाल सरकारले नेपाली सवारीको लागि अनुदानमा सस्तोमा उपलब्ध गराएको पेट्रोलियम पदार्थ सीमा क्षेत्रका जिल्लामा अधिकांश भारतीय सवारी साधनले प्रयोग गर्ने गरेका छन्। भारतभन्दा सस्तो पर्ने भएपछि सीमापारीबाट खाली गाडी ल्याउने र नेपालबाट टङ्की भरेर भारतमा बिक्री गर्ने सम्मको कार्य गर्ने स्रोतले जनाएको छ। सद्भावमा खबर छ। पश्चिम डायरीमा नेपालगञ्जमा आजदेखि महिला उद्यमी प्रदर्शनी सुरु हुँदै लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-389।
हुन्डई ट्राफिक सेफ्टी।
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50% कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
ड्राइभ सेफ, ड्राइभ स्मार्ट,
अ सोशल इनिसिएटिभ अफ लक्ष्मी हुन्डई नेपाल।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
आजबाट नेपालगञ्जमा महिला उद्यमको प्रदर्शनी गरिँदैछ। महिला उद्यमी सङ्घ बाँकेले होली महोत्सव तथा व्यापार मेला 2074 नाममा महिला उद्यम प्रदर्शनी आयोजना गर्न लागेको हो। आगामी सोमबारसम्म चल्ने प्रदर्शनी बाँकेका सबै स्थानीय तहका उपप्रमुखहरूले आज संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। पहिचानसहित महिलाहरूको उद्यम स्थापित गर्नु आयोजनाको उद्देश्य हो। प्रदर्शनी आयोजनाबारे महिला उद्यमी सङ्घ बाँकेका महासचिव सावित्रा बस्नेतले भन्नुभयो, यसले जिल्लाभरका उद्यमी महिलाहरूलाई एक ठाउँमा ल्याउँछ। बस्नेतले महिलाहरूलाई उनीहरूमा उद्यम रोजगार गर्ने र उत्पादनलाई सोझै उपभोक्ता तथा बजारसँग जोड्ने आयोजना विश्वास गरेको उहाँले बताउनुभयो। यसै विषयमा हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मेलाको बारेमा जानकारी दिनका लागि महिला उद्यमी सङ्घ बाँकेका महासचिव सावित्रा बस्नेत, यहाँलाई स्वागत छ।
नमस्कार, धन्यवाद।
आजबाट महिला उद्यम प्रदर्शनी मेला जुन सुरु हुँदैछ, कति बजे सुरु हुँदैछ, के छ मेला, किन आयोजना गर्नुभएको?
हाम्रो आज हामीले 11 बजेश्वरी मन्दिरको पार्किङ परिसरमा 11 बजे हाम्रो उद्घाटन गर्ने समय छ। हजुर, हामीले अब उद्यमी महिलाहरू जो आफै उद्यम भएर आफ्नो व्यवसाय गरेर जुन बस्नुभएका दिदी बहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई आफ्नो उद्यमलाई चाहिँ बजारीकरण गर्नको लागि र आफ्नो पहिचान दिलाउनको लागि चाहिँ यो मेलाको मूल उद्देश्य लिएर चाहिँ हामीले यो आज मेला सुरुवात गर्न लागेका छौँ।
अनि कस्तो खालको चाहिँ मेलामा उद्यमी प्रदर्शनी गरिनेछ र कति जति बाँकेमा महिला उद्यमीहरू रहेका छन्?
आधिकारिक उद्यमी महिलाहरू चाहिँ यसरी डाटा हामीले पाउन सकेको छैनौँ, होइन, तर अब
तपाईँहरूको सम्पर्कमा आएका, तपाईँहरूसँग आबद्ध भएका,
हाम्रो संस्थामा चाहिँ 35 महिलाहरू आबद्ध हुनुहुन्छ, त महिलाहरू धेरै त हुनुहुन्छ, तर एउटा घरभित्र बसेर आफ्नो जुन सिट लिएर बस्नु भएको छ तर बजारमा उहाँहरू निक्लिन सक्नु भएको छैन। हाम्रो चाहिँ विशेष उद्देश्य भनेको चाहिँ जो सिट भएका महिला दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूको सिटलाई चाहिँ एउटा बजार मार्फत अथवा एउटा यस्तो महोत्सव मार्फत चाहिँ उहाँहरूको शिवलाई चाहिँ अगाडि ल्याएर उहाँहरूको पहिचानलाई चाहिँ हामीले ल्याउन कोसिस गरेका हौँ।
अनि प्रदर्शनीमा खास गरेर महिलाले उत्पादन गरेका विभिन्न उद्यमका कुराहरू, शिवका आयोजनका कुराहरू चाहिँ प्रदर्शनी गरिनेछ, ती कस्ता खालका चाहिँ प्रदर्शनी गरिनेछ जुन महिलाहरूले चाहिँ उत्पादन गर्दै आएका छन्, के छन् खास विशेष उनीहरू लागेका?
महिलाहरूले अब जुनसुकै पनि उद्यम आफ्नो शिवबाट होइन व्यवसाय गर्नुभएको, जस्तो अब हस्तकला सामग्रीहरू भए होइन, अनि खाद्य परिकारहरू भए, जस्तो अब मसुरो उत्पादन गर्ने, बेसार उत्पादन गर्ने, तोरीको तेल उत्पादन गर्ने, लसुन उत्पादन गर्ने, साना दिदीबहिनी चिया उत्पादन गर्ने दिदीबहिनीहरू हुनुहुन्छ, त्यस्तै खसी व्यवसायमा लागेको दिदीबहिनीहरू हुनुहुन्छ, र त्यस्तै अब बुटिक सञ्चालन गरेर आफैले डिजाइन गरेर बुटिक सञ्चालन गर्ने दिदीबहिनीहरू हुनुहुन्छ, चियाको चिया नास्ता रेस्टुरेन्ट चलाएर बस्ने दिदीबहिनीहरू हुनुहुन्छ, र दिदी जस्तो पोल्ट्री फार्म सञ्चालन गरेर बस्नुभएको दिदीबहिनी हुनुहुन्छ, अब त्यस्तै उद्योग व्यवसाय सञ्चालन गर्ने दिदीबहिनी, चाउमिन उद्योग सञ्चालन गर्ने दिदीबहिनी, यस्तै विभिन्न किसिमका ढो दिदीबहिनीहरूले आफ्नो आफ्नो आधारबाट जुन व्यवसाय गर्नुभएको छ, आफ्नो पहुँचबाट व्यवसाय गर्नुभएको छ,
यी सबै उत्पादनहरू चाहिँ आज प्रदर्शनी गरिनेछ। र यसको मुख्य उद्देश्य के हो त, किन प्रदर्शनी, त्यो बढावा दिनका लागि सिप के हो खास?
यो मुख्य उद्देश्य नै भनेको यो कुनै व्यवसायिक उसबाट गरिएको होइन, यो महोत्सव यो मुख्य उद्देश्य नै जो सिप भएका दिदीबहिनीहरू र उहाँहरूका उत्पादित वस्तुहरूलाई जुन बजारसम्म पुर्याउन नसकेको अवस्थामा हामीले बजारसम्म पुर्याउने र उहाँहरूको उत्पादित वस्तुलाई बजारीकरण गर्ने र उहाँहरूलाई एउटा उद्यमी महिला हुँ भन्ने पहिचान गराउनको लागि पनि यो मेला हामीले राखेको छौँ।
अब अन्त्यमा यो मेला 5 दिनसम्म चल्छ, आजदेखि सुरु हुँदैछ, अनि अब यसमा अरू पनि सांस्कृतिक कार्यक्रमहरू केही रहेका छन्? त्यस्ता
सांस्कृतिक कार्यक्रमहरू हामीले राखेको छौँ। अब हामीले आज त उद्घाटन सत्र भइहाल्यो होइन, अनि हामीले भोलिदेखि चाहिँ हामीले एउटा महिला उद्यमी र यसका समस्या र चुनौतीको विचार विमर्श पनि एउटा राखेको छौँ। त्यस्तै 13 गते साहित्य र सांस्कृतिक कार्यक्रम राखेका छौँ हामीले, र हामीले 11 गते चाहिँ सामाजिक सेवामा महिलाका भूमिकाहरू र यसका विषयमा चर्चा पनि गरेर 3 दिनको हामीले कार्यक्रम राखेका छौँ।
हस् त धन्यवाद। हस् धन्यवाद
जानकारीका लागि। हामीले 4 जना महिलाहरूलाई सम्मान पनि गर्दैछौँ।
हस् त धन्यवाद जानकारीका लागि। उहाँ हुनुहुन्थ्यो महिला उद्यमी सङ्घ बाँकीका महासचिव सावित्रा बस्नेत, आजदेखि महिला उद्यम प्रदर्शनीको बारेमा जानकारी गराउँदै हुनु।
यही फागुन 12 गते कोहलपुरमा एकदिनीय वृहत सांस्कृतिक कार्यक्रम गरिने भएको छ। होटल व्यवसायी बाँकेको आयोजना तथा गोल्डेन बाँकेको आर्थिक सहयोगमा चर्चित राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुतिसहित कार्यक्रम गर्न लागि हिजो पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। यानवी साहुले मिसन टुडेमा खबर लेख्नु भएको छ।
उच्च माध्यमिक विद्यालयहरूको संगठन हिसान नेपालगञ्जले खेलकुद सप्ताह सुरु गरेको छ। हिजो औपचारिक कार्यक्रम बीच हिसानका केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेलले खेलकुद सप्ताहको उद्घाटन गर्नुभयो। विद्यालय स्तरबाट बालबालिकामा खेलप्रतिको आकर्षण र चेतना वृद्धिका लागि हिसानले वर्षेनी खेलकुद सप्ताह सञ्चालन गरिरहेको जानकारी दिनुहुँदै प्रमुख अतिथि पोखरेलले यस खालका आयोजनाबाट खेलकुद क्षेत्रको विकासमा सहयोग पुगिरहेको बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
कञ्चनपुरको बेलौरी नगरपालिकाको शान्तिपुरका किसान विक्रम राणालाई उखु काट्न भ्याइ नभ्याइ छ। काट्नेदेखि ढुवानी गरेर चिनी मिलसम्म पुर्याउने काममा उहाँ आफै दौडिरहनु भएको छ। खेतमा काम गर्ने मजदुर नपाउँदा उहाँमाथि कामको भार थपिएको हो। विक्रम 6-7 वर्ष अघिदेखि उखु खेतीमा लाग्नु भएको हो। उहाँले 12 बिघामा उखु लगाउनु भएको छ। प्रति बिघा 700-800 क्विन्टल उत्पादन भएको बताउनुभयो। अझै आधाभन्दा बढी उखु काट्न बाँकी छ। उहाँले भन्नुभयो, मजदुर नपाउँदा काम गर्न निकै समस्या भइरहेको छ। भवानी भट्टले कान्तिपुरमा खबर लेख्नु भएको छ।
तपाईँको टोल छिमेकमा बाल विवाह हुँदैछ, त्यस्तो कुनै सूचना छ भने तत्काल पैसा नलाग्ने टोल फ्री नम्बर 100 डायल गरिरहनुहोस्। जिल्ला प्रहरी कार्यालयले बाल विवाह विरुद्ध एउटा युनिट नै खडा गरेर न्यूनीकरणको अभियानलाई तीव्र बनाएको छ। सही नम्बरले आफ्नो नजिकको चौकीमा भन्नुहोस् भनेर गैर जिम्मेवार जवाब फर्काउँछन् पुरैनी बाँकी पुरैनीकी सामाजिक अभियन्ता राजिया किङ्घरियाले। जिल्ला प्रहरी कार्यालय बाँकीका महिला सेल प्रतिनिधि रजनी मल्लको आह्वानमा प्रतिक्रिया दिएपछि अर्को जवाब आयो, त्यो हो भने 98585555 सोझै एसपी साहबलाई फोन लगाउनुहोस्। प्रहरी प्रतिनिधि मल्लको जवाबपछि धेरैले लाग्यो बालविवाह बाँकीमा निकै ठुलो समस्याका रूपमा देखा परिरहेको छ। हिजो नेपालगञ्जमा आयोजित बालविवाह न्यूनीकरण सम्बन्धी एउटा अन्तर्क्रियामा सहभागीहरूले नजानिँदो पाराबाट बाल विवाहका घटनामा रोकिनुको साथै बढ्दो गएको तथ्य औल्याएका छन्। दैनिक नेपालगञ्जमा खबर छापिएको छ। पश्चिम डायरीमा सीमानाकाबाट भन्सार छली अवैध सामान नियन्त्रणबारे सुझाव।
अवैध रूपमा जुन सामानहरू ओसार पसार गर्नुहुन्छ त्यो मिलिमतो भएमा मात्रै त्यो काम हुने हो, त्यसको लागि चाहिँ अलिक कडा सुरक्षाको व्यवस्था हुनुपर्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग बाल रोग सर्जन हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला ज्येष्ठ नागरिक अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली विद्यानगर 10 कोहलपुर डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98483523।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्ज सीमा नाकाबाट दैनिक भन्सार छली अवैध सामान निकासी हुने गरेको छ। नेपालगञ्ज भन्सार कर्मचारी तथा प्रहरीको मिलेमतोमा सामान ढुवानी हुँदै आएको आरोप छ। सीमामा प्रहरीले धेरै स्थानमा चेक जाँच गर्दा पनि निकासीको क्रम रोकिएको छैन। यसैबीच सीमा नाकामा भन्सार छली अवैध सामान निकासीको कार्यलाई नियन्त्रण गर्न के गर्नुपर्ला भनेर सहकर्मी लीलाधर खड्काले नागरिकहरूलाई सोध्नु भएको सुनौ नागरिक आवाज।
कृष्ण प्रसाद मरासिनी, नेपालगञ्ज बस पार्क। यसलाई नियन्त्रण गर्नको लागि प्रशासन, यहाँ हाम्रो व्यापार सङ्घ लगायत सबैको पहल गरेर यस्तो यो जुन अवैध किसिमको सामान आउने कार्य भएछ, भन्सार पनि नभइकन 2-4 रुपियाँ दिएर आउने काम भएछ, त्यसलाई रोक्नुपर्छ। त्यो रोक्यो भने यहाँ धेरैले रोजगारी पनि पाउँछन् र नेपालगञ्जको व्यापार व्यवसाय पनि फस्टाउँदै जान्छ।
निर्मला विष्ट हो। सुरक्षाकर्मीहरूले आफ्नो जिम्मेवारीपूर्वक काम निर्वाह गर्न पर्यो। अब त्यसरी ओसार पसार गर्ने हरूलाई अब रोक्न पर्यो होइन। कुनै सुरक्षाकर्मीहरू त्यस्तो पनि उहाँहरूसँग मिलेर अथवा त्यस्तो गर्ने खालको कोही कोही सुरक्षाकर्मीहरू हुनुहुन्छ होइन, अब उहाँहरूले त्यस्तो गर्न भएन होइन।
दामल प्रसाद शर्मा हो। हाम्रो देशमा केही पनि छैन, अब जनताहरूलाई पैसा पनि त्यति कमाउन सक्दैनन्, त्यहीँबाट ल्याएर आफ्नो पेट पालिरहेका छन्, त्यसलाई पनि रोक्न बहुत गाह्रो छ। त्यसलाई रोक्नुको लागि यहाँ आफ्नो देशमा हरेक चिजको सुविधा हुनु पर्यो।
मेरो नाम अम्बिका शर्मा, जानकी गाउँपालिका वडा नम्बर 2। त्यो अवैध रूपमा जुन सामानहरू ओसार पसार गर्नुहुन्छ त्यो मिलिमतो भएमा मात्रै त्यो काम हुने हो, त्यसको लागि चाहिँ अलिक कडा सुरक्षाको व्यवस्था हुनुपर्छ।
प्रेमलाल खनाल। इमान्दारी त हुनु पर्यो पहिलो कुरो चाहिँ। अब जो ड्युटीमा खटिएका कर्मचारीहरू पुलिस छन् जो जति छन् उनीहरू सबै आफ्नो कर्तव्यमा निर्वाह गरेको हुनु पर्यो। यो नै कि अब पैसाको चलखेलमा छोडिदिने यावत कुराहरू भइराखेको छ, त्यस्तो हुनु भएन।
दीपक भण्डारी, यो सरकारी स्तरबाटै चाहिँ विशेष किसिमको चाहिँ कडा पहल गर्नुपर्छ, किनकि यो अब हामी साधारण व्यक्तिहरूले चाहिँ नि भनेर यसमा चाहिँ केही हुने सम्भावना छैन। सरकारी चाहिँ अब सुरक्षा पुलिस छ, अनि त्यसपछि गएर भन्सार छ, अब यिनीहरूले आँखा चिम्लेर बसेपछि हामीले चाहिँ जति भने पनि यस्तै हो, उनीहरूले चाहिँ यसमा गम्भीर भएर लाग्यो भने यसलाई समाधान गर्न सकिन्छ।
कुकुरको टोकाइबाट घाइते बर्दिया मधुवंशकी रूपा खत्री जिल्ला अस्पतालमा मङ्गलबार उपचारार्थ पुग्नुभयो। त्यहाँ रेबिज विरुद्ध खोप नपाउँदा बाध्य भई नेपालगञ्ज आउनु पर्यो। खत्री जस्तै जिल्ला अस्पतालमा दैनिक दर्जनभन्दा बढी कुकुरले टोकेका बिरामी रेबिज विरुद्ध खोप लगाउन नेपालगञ्ज, कोहलपुर लगायत निजी क्लिनिक जान बाध्य छन्। साता यता सदरमुकाम गुलरी अस्पतालमा रेबिज विरुद्ध खोप नहुँदा पीडितहरू बाहिर गएर उपचार गराइरहेका छन्। जिल्ला अस्पतालका निवृत्त सुपरिन्टेन्डेन्ट रञ्जन थपलियाका अनुसार दैनिक 1200 भन्दा बढी कुकुरको टोकाइबाट बिरामी आउने गरे पनि खोप अभावमा समस्या भएको बताउनुभयो। सरकारले क्षेत्रीय मेडिकल स्टोर नेपालगञ्जबाट औषधि उपलब्ध गराउँदै आएको छ। मेडिकल स्टोरले समयमा औषधि नपठाउँदा समस्या पर्ने, बिरामी संख्या बढेको बढी हुँदा पनि औषधि एकदम कम आएको उहाँले बताउनुभयो। कान्तिपुरमा खबर छ।
जुम्लाका अधिकांश स्वास्थ्य संस्थामा 3 महिनादेखि परिवार नियोजनका साधन अभाव देखिएको छ। परिवार नियोजन नहुँदा सात सेवाग्राही मर्कामा परेका छन्। पछिल्लो समय परिवार नियोजनको साधनको माग बढ्दा स्वास्थ्य संस्थामा अभाव देखिएको हो। न्यून बजेटले वर्षभरि औषधिको जोहो गर्न नसकिने भन्दै गुनासो आए पनि स्थानीय तहले औषधि खरिदका लागि बजेट व्यवस्थापन गर्न सकेको छैन। नागरिकमा डिबी बुढाले खबर लेख्नु भएको छ।
हिजोदेखि धनगढीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम र विभागीय टोली एफईएफले विजयी सुरुवात गरेका छन्। हिजो भएको उद्घाटन खेलमा सुदूरपश्चिमले पश्चिमाञ्चल विकास क्षेत्रलाई 5 विकेटले पाखा लगाएको हो भने एफईएफले मध्यपश्चिमलाई 10 विकेटले पराजित गरेको हो। यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नुभयो। प्रतियोगिता अन्तर्गत आज मध्यमाञ्चल र पश्चिमाञ्चल तथा दोस्रो खेल एपिएफ र पूर्वाञ्चल बीच हुने प्रतियोगिताका संयोजक बाबु राजा श्रेष्ठले जानकारी दिनुभयो। पश्चिम टुडेमा खबर छ।
बाँके बैजनाथ गाउँपालिका 5G गाउँकी एक विवाहित महिला 2 सातादेखि बेपत्ता हुनुहुन्छ। 25 वर्षीय दिपा रिजाल माघ 21 गतेबाट बेपत्ता हुनुभएको हो। घरबाट पेट दुखेको भन्दै औषधि गर्न कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज हिँड्नुभएका उहाँ अहिलेसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन। माघ 21 गते दिउँसो 3 बजेदेखि फोन स्विच अफ भएसँगै रिजाल सम्पर्कविहीन भएको देवर राम शर्माले बताउनुभयो। कोहलपुरमा उपचारका लागि गएको दिनदेखि घर परिवार र आफन्तमा जानकारी नभएको उहाँको भनाइ छ। भाउजू हराउनु रहस्यमय भएको र परिवारमा चिन्ता छाएको उहाँले बताउनुभयो। टेकेन्द्र बस्यालले नागरिकमा खबर लेख्नु भएको छ।
प्युठान नगरपालिका 7 टिकुलीपुरस्थित निर्माणाधीन बस पार्क पुग्ने सडक जोतेर गहुँ खेती गरिएको छ। सडक निर्माणमा जग्गा धनीसँग समन्वय नगरिएको भन्दै खेती गर्न थालिएको जग्गा धनीले बताएका छन्। गिरुप्रसाद भण्डारीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
प्रदेश नम्बर 7 का मुख्यमन्त्री त्रिलोचन भट्टका लागि धनगढी निजी आवासको टुङ्गो लागेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 4 स्थित उत्तर बेहेडीमा रहेको निजी घरमा आवास राख्ने निर्णय भएको हो। पश्चिम टुडेमा खबर छ। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँके डुडुवा गाउँपालिकाद्वारा 2 वटा विधेयक पास, आर्थिक ऐन संशोधन, डडुवा रोगले बाँकेमा करोडौँको टमाटर नोक्सान, किसान चिन्तित।
नेपालगञ्ज क्षेत्रका 600 शिक्षकले 4 महिनादेखि तलब पाएनन्। धनगढीका 70% नगरवासी दूषित पानीमै निर्भर।
डाक्टर कुटिएपछि डोटी अस्पताल ठप्प, रोल्पामा विद्यालय टाढा हुँदा विद्यार्थीलाई शास्ति।
र नेपालगञ्जमा आजदेखि महिला उद्यम प्रदर्शनी सुरु हुँदै प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम र एपिएफको विजय सुरुवात।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस्त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज फागुन 10 गते बिहिबार, फेब्रुअरी 22 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्णसार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।